शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी तथ्याङ्क कार्यालय महेन्द्रको सेवा सुविधाका बारेमा कुराकानी गर्दैछौ। तथ्याङ्क कार्यालय कञ्चनपुरले विभिन्न समयमा धेरै किसिमका तथ्याङ्क संकलन गर्ने कार्य गर्दै आइरहेको छ। खास गरी कञ्चनपुर जिल्लामा यसको स्थापना र कार्यविधिका बारेमा आजको रेडियो कार्यक्रम जवाफदेहितामा कुराकानी गर्नेछौ। कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ तथ्याङ्क अधिकृत गोविन्द प्रसाद नेउपाने। प्रस्तुत छ उहाँसँग गरिएको हाम्रो कुराकानी।
कञ्चनपुर जिल्लामा तथ्याङ्क कार्यालयको स्थापना भन्नुपर्दाखेरि 2050 साल केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गत रहेर 2 जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी स्थापना भएको देखिन्छ। त्यसभन्दा अगाडि नेपाल तत्कालीन नेपाल अधिराज्य भन्नुपर्छ, त्यो बेलाको देशभित्रको सरहदमा कतै पनि तथ्याङ्क कार्यालयहरू थिएनन् र पहिला डिजर्भ भएका चाहिँ क्षेत्रीय तथ्याङ्क कार्यालयहरू केही वर्ष ग्याप रहेर पुनः 50 सालमा डिभिजनल नेचर, खास गरी एउटा तथ्याङ्क कार्यालय 2 भन्दा बढी जिल्लाहरू हेर्ने गरी स्थापना गरिएको थियो र त्यो क्रममा चाहिँ कैलाली र कञ्चनपुर 2 जिल्लामा कार्यक्षेत्र रहने गरी यो कार्यालय स्थापना भएको।
2 जिल्ला हेर्ने गरी हरेक ठाउँमा तथ्याङ्क कार्यालय छ,
त्यसभरि जम्मा 33 तथ्याङ्क कार्यालयहरू छन् केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गत रहेर, र ती कार्यालय कुनैले 2 कुनैले 3 कार्यक्षेत्रहरू 3 जिल्लाहरूको कार्यक्षेत्र रहने गरी सञ्चालन भएका छन्। हाम्रो जिल्लाको केसमा, हाम्रो तथ्याङ्क कार्यालयको केसमा चाहिँ 2 जिल्लाहरू मात्र कार्यक्षेत्र रहेको छ र 3 जिल्लाहरू पनि कार्यक्षेत्र भएको तथ्याङ्क कार्यालयको उदाहरण लिनुपर्दा कपिलवस्तु, काठमाडौँ जस्ता केही जिल्लाहरू चाहिँ रहेको छ।
निरन्तर रूपमा काम भइ नै रहन्छ कि तथ्याङ्क कार्यालयले कसरी काम गर्छ, यसको काम गर्ने शैली के हो खास?
हजुर, राम्रो प्रश्न गर्नुभयो। खास गरी सर्वसाधारणले बुझ्दाखेरि तथ्याङ्क कार्यालय भन्ने बित्तिकै यो चाहिँ आवधिक रूपमा आउने गणना सर्वेक्षणहरू सञ्चालन गर्ने अफिस मात्र भनेर बुझेको हुन्छ, तर वास्तवमा हामी तथ्याङ्क कार्यालयले गर्ने काम हेर्दाखेरि चाहिँ वार्षिक रूपमा नै सालबसाली रूपमा कन्टिन्यू गरिरहनु पर्ने धेरै प्रकारका कामहरू छन् हामीसँग। केही गणना सर्वेक्षणहरू भए जस्तै गरी वार्षिक रूपमा हामीहरूले केही सूचकाङ्कहरूको लागि तथ्याङ्क सङ्कलन गर्छौँ र राष्ट्रिय लेखा, खास गरी आर्थिक वृद्धि दरको आँकडाहरू निकाल्नको लागि प्रयोग हुने तथ्याङ्कहरू पनि हामी निकाल्छौँ र त्यो लगायत अन्य पनि सानातिना सर्वेक्षणहरू हामीहरूले त्यही राष्ट्रिय लेखाको तथ्याङ्कको सहयोगको लागि चाहिँ उत्पादन गरिरहनु पर्ने हुन्छ, सङ्कलन गरिरहनु पर्ने हुन्छ र हामी प्राथमिक सङ्कलन मात्र गर्दैनौँ, द्वितीय तथ्याङ्कहरूलाई पनि ल्याएर यहाँ कम्पाइलेसन गर्ने अथवा सङ्ग्रह गर्ने काम पनि गर्छौँ र त्यसको आधारमा केही रिपोर्टहरू पनि हामी तयार गर्छौँ, स्टेक होल्डरसम्म चाहिँ हामीले त्यो पस्किरहेकै हुन्छौँ।
केन्द्र लेभलमा यसको केन्द्रीय कार्यालय छ कि छैन?
केन्द्रीय कार्यालयमा केन्द्रीय तथ्याङ्क विभागको नाममा थापाथली स्थित, रामसापथ थापाथली स्थित चाहिँ हाम्रो केन्द्रीय कार्यालय रहेको छ र उसकै मातहतमा चाहिँ हामी सञ्चालन भइरहेका हुन्छौँ।
के छ खास गरी वडापत्रमा?
हाम्रो वडापत्र अनुसार नै यहाँले भन्नुभयो चाहिँ हामी तत्कालै दिन सक्ने, सोही दिन चाहिँ दिन सक्ने केही सर्भिसका कुराहरू छन्, सेवाका कुराहरू छन्। जस्तै कुनै तथ्याङ्क प्रयोगकर्ताले हामीसँग तथ्याङ्क मागेको केसमा हामीसँग उपलब्ध प्रकाशनहरू हामी तत्कालै उपलब्ध गराउँछौँ। त्यो केही दिन लाग्ने भनेको कुराहरू चाहिँ खास गरी हामीले सेवा दिने भन्दा पनि लिने कुराहरूमा चाहिँ हो। हामी तथ्याङ्क लिनको लागि चाहिँ एउटा निश्चित समय अवधिभित्र चाहिँ लिनुपर्ने हुन्छ, फिल्डकोमा गएर सङ्कलन गरेर ल्याउनु पर्ने हुन्छ, त्यो हुँदाखेरि चाहिँ हाम्रो निश्चित समय लाग्छ, त्यसलाई हामीले केही समय भनेर भनेका हौँ। त्यसमा कुनै कुनै सर्वेक्षणहरू त 1 वर्षसम्म पनि लाग्ने अवस्थाको हुन्छ, कुनै सर्वेक्षणहरू 1-2 महिनामा पनि सकिन्छ, 1-2 हप्तामा पनि सकिने अवस्थाको हुन्छ र खास गरी दिने कुराहरूमा चाहिँ हामी तत्कालै दिन सक्ने नै अवस्थामा छौँ। जे हामीसँग उत्पादन भएको हुन्छ त्यो कुरा चाहिँ हामी तत्कालै दिन्छौँ।
तपाईँहरूको काम र भनौँ हामी पत्रकारहरूको काम त लगभग सेम हो कि भने जस्तो पनि कतै
वास्तवमा सूचनाको हकसँग जोडिएको विषय नै हो हाम्रो। सूचनाको हक चाहिँ अब यहाँहरूले मिडिया मार्फत गर्नुहुन्छ भन्ने प्रत्यावत गर्नुहुन्छ भने हामी वास्तवमा सरकारी आधिकारिक तथ्याङ्क सूचनाहरू उत्पादन गरेर त्यसको कम्पाइलेसन सङ्ग्रह गरेर वितरण समेत गर्ने निकाय भएको कारणले गर्दा हामीले पनि वास्तवमा पब्लिकको पब्लिकको उत्तरदायित्व वहन गरेर सूचनाको हक चाहिँ उहाँहरूलाई प्रत्यावत गरिरहेकै हुन्छौँ। उहाँहरूले मागेको वक्त चाहिँ हामी उपलब्ध भएका सूचनाहरू चाहिँ तत्कालै उपलब्ध गराउँछौँ र कतिपय सूचनाहरू हामीले निःशुल्क दिन्छौँ भने कतिपय चाहिँ केही सूचनाहरू चाहिँ शुल्क पनि लाग्ने अवस्थाको छ। तर हाम्रो यो कार्यालयको केसमा चाहिँ हामी शुल्क लिएर वितरण गर्दैनौँ, निःशुल्क नै सम्पूर्ण गरेर वितरण गर्छौँ।
त्यस्तो शुल्क लिएको कुनै घटनाहरू कुनै ठाउँमा हुन्छ?
शुल्क लिन चाहिँ नेपाल सरकारले म्यान्डेट दिएर नेपाल सरकारकै निर्णय बमोजिम नै केन्द्रीय तथ्याङ्क विभागको हाम्रो स्टोर शाखाबाट सशुल्क पनि केही प्रकाशनहरू चाहिँ वितरण गरिरहेको हुन्छ। त्यो खास गरी केन्द्रीय कार्यालय मात्रै र यस्तै तथ्याङ्क कार्यालयहरूको हकमा चाहिँ विराटनगर पोखरा दुईवटा तथ्याङ्क कार्यालय त्यो पनि अधिकार दिएको छ।
अहिले जिल्लामा खास गरी तपाईँहरूले हेरिरहेको कार्यक्रमहरू
लोकेसन बेस्ड भन्दा पनि हाम्रो प्रोग्राम बेस्ड चाहिँ बढी हुन्छ। कार्यक्रम के छ त भन्ने सम्बन्धमा चाहिँ बढी हुन्छ र हाम्रो चाहिँ कतिपय सर्वेक्षणहरू स्याम्पलको रूपमा गरिने हुनाले गर्दा कहिले कुन एउटा लोकेसनमा पर्छ, कुन स्थानमा गर्नुपर्छ, कहिले अर्को स्थानमा गर्नुपर्ने अवस्था हुन्छ। र
अहिलेसम्मको हकमा गरेको कुराहरूमा
अहिलेसम्म गरेकोमा हाम्रो दुईवटा जिल्लाको लगभग सबैजसो चाहिँ निकायहरूमा हामी पुगिसकेका हुन्छौँ। सबैजसो वडाहरू हाम्रो कभरमा आइसकेको हुन्छ। जनगणनामा सम्पूर्ण नै निकायहरू नै हाम्रो कभरेजभित्र पर्छन् नै, कभरभित्र नै पर्छन्। त्यो दायरामा हामी समेटेकै हुन्छौँ। त्यस्तै कृषि गणनामा पनि धेरै ठुलो दायराभित्र चाहिँ हामी सङ्कलन गर्ने हुनाले गर्दा ती वडाहरूमा पनि हामी पुगेकै हुन्छौँ। र खास गरी भन्नुपर्दा हामी नपुगेको स्थानै छैन भन्छौँ, किनकि हाम्रो हाउसहोल्ड बेसका सर्वेक्षणहरू हुन्छन् भन्नाले परिवारमा बेस रहेर चाहिँ गरिने गणनाहरू हुन्छन् जनगणना जस्तो। त्यसमा चाहिँ हरेक घरमा पुग्नै पर्छ, कोही व्यक्ति पनि छुटाउनुहुन्न, कोही व्यक्ति पनि दोहोऱ्याउनुहुन्न। हाम्रो चाहिँ त्यो एउटा नप्स नै छ वास्तवमा, तथ्याङ्क सङ्कलन गर्ने नप्स नै छ। त्यो गर्दा हामी नपुगेको भन्ने घर हुँदैन भन्छौँ हामीले।
त्यहाँ गएर के कुराहरूको माग गर्नुहुन्छ अथवा के कुराहरू सोध्नु, सबै कुराहरू समावेश हुन्छ?
हामीले गर्ने भनेको चाहिँ धेरै आर्थिक, सामाजिक लगायतका विषयहरूको र वातावरणीय विषयहरूको चाहिँ तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ। सालबसाली रूपमा कुनै चाहिँ निश्चित समय अवधिको अन्तरालमा गर्नुपर्ने हुन्छ। जस्तो जनगणना यहाँले उदाहरण लिनुभयो, यो भने प्रत्येक 10-10 वर्षको अन्तरालमा हामी गर्छौँ। त्यतिखेर एउटा नेपालभरिको लागि चाहिँ उपयोगी हुने हामीले एउटा सेड्युल बनाएको हुन्छ, त्यसलाई हामी प्रश्नावली भन्छौँ, प्रश्नावली बनाएका हुन्छौँ। त्यो प्रश्नावलीमा सोधिएका क्वेसनहरू कसैलाई पनि बायस नगरिकन सबैलाई एकै रूपमा चाहिँ हामीले सोधेर विवरणहरू ल्याउँछौँ। जस्तो हरेक व्यक्तिको चाहिँ नाम के हो, थर के हो, उसको लिङ्ग के हो, कति वर्षको भयो, उसको वैवाहिक अवस्था के छ, विवाह भएको नभएको, कति वर्षको उमेरमा विवाह भयो, उसको अपाङ्गता छ छैन, होइन, त्यही लगायत उसको जात जाति, धर्म, भाषा, उसको चाहिँ शैक्षिक अवस्थाहरू के छ, यस्ता विवरणहरू पनि जनगणनामा हामीले सोधिराखेका हुन्छौँ। त्यो लगायत उसको पेसा व्यवसाय र उसको कुनै महिला छ भने उसबाट भएको चाहिँ जाय जन्मको कुराहरू र उसको जन्मस्थान र अहिले परिवर्तन भएको आधारमा चाहिँ उसको बसाइसराईको प्रवृत्ति कस्तो छ, आदि विवरणहरू पनि हामी सङ्कलन गरेर ल्याएका हुन्छौँ जनगणनामा हेर्दा। त्यसै गरी कृषि गणना पनि हाम्रो चाहिँ अर्को एउटा प्रमुख कार्यक्रम रूपमा रहेको छ। त्यसमा चाहिँ हरेक कृषक परिवारहरू ले आफ्नो चलन गरिरहेको अथवा उपयोग गरिरहेको जग्गा जमिन कति छ, उनीहरूले पालन गरेको गाईबस्तुहरू कति छन्, आदि विवरणहरू र त्यो कृषिसँग सम्बन्धित अन्य कृषिका चाहिँ इनपुटहरूको कुराहरू भयो, जस्तै कृषिमा लाग्ने लागतको कुराहरू भयो, त्यसमा मल, बिउ, बिजन आदि कुराहरू पनि सङ्कलन गरेर ल्याइरहेका हुन्छौँ। अनि अर्को हाम्रो एउटा प्रमुख गणनाको रूपमा चाहिँ औद्योगिक गणना भनेर गर्छौँ। त्यो औद्योगिक गणनामा चाहिँ ठुला 10 वर्षभन्दा बढी मान्छेहरू इङ्गेज भएका कामदारहरू, कामदार मात्रै नभनौँ, त्यसमा चाहिँ म्यानेजरहरूसँग पनि हुन्छन् व्यक्तिहरू इङ्गेज भएका, 10 बढी व्यक्तिहरू इङ्गेज भएका ठुला उद्योगहरूमा प्रतिष्ठानहरूमा गएर उनीहरूको सम्पूर्ण त्यो वार्षिक आर्थिक क्रियाकलापहरूको चाहिँ तथ्याङ्कहरू सङ्कलन गरेर ल्याउँछौँ औद्योगिक गणनाको रूपमा। र यहाँलाई अब अहिले नयाँ एउटा जानकारी पनि गरौँ, हामीले हालसम्म केन्द्रीय तथ्याङ्क विभागले 3 ठुला गणनाहरू गर्दै आएको थियो। त्यो 3 ठुला गणनामा हाम्रो कार्यालय पनि प्रत्यक्ष संलग्न हुन्छ नि। र आगामी वर्ष चाहिँ नेपाल सरकारले नै एउटा नयाँ गणना गर्न हुन लागिरहेको अवस्था छ। गणना नि सेन्सस भन्छ हामी त्यसलाई, गण लागेको छ। त्यो भनेको आर्थिक गणना, आर्थिक क्षेत्रका चाहिँ विभिन्न विषयहरूको चाहिँ हामी गणना गर्छौँ। आर्थिक क्षेत्रमा समेटिने सम्पूर्ण त्यो सेक्टरहरू चाहिँ हामी छुट्याउँदैनौँ। खास गरी आर्थिक निकायभित्र, आर्थिक क्षेत्रभित्र चाहिँ 21 चाहिँ सब सेक्टरहरू हुन्छन्। अहिले यो सिस्टम अफ नेसनल एकाउन्ट्स भन्ने छ, एउटा युएनले, राष्ट्रसङ्घले चाहिँ तयार गरेको त्यो सिस्टमभित्र 21 आर्थिक निकायहरूको सम्पूर्ण क्रियाकलापहरू चाहिँ हामी सङ्कलन गर्ने भनेर अर्को वर्ष लागेका छौँ। र त्यसको लागि नेपाल सरकारले अहिले स्वीकृति पनि दिइसकेको छ र सम्भवतः अर्को वर्ष हामी त्यसलाई चाहिँ सञ्चालन गर्छौँ एउटा नयाँ गणना। त्यसमा पनि हाम्रो कार्यालय चाहिँ एकदम प्रत्यक्ष संलग्न हुन्छ नै। त्यो बाहेक गणनाहरू पनि, गणनाहरूमा पनि हामी सर्वेक्षणहरूमा पनि हामी एकदमै प्रत्यक्ष संलग्न भइरहनु पर्ने हुन्छ। र केही राष्ट्रिय स्तरका महत्त्वपूर्ण सर्वेक्षणहरूमा पनि हामी चाहिँ सहभागी हुन्छौँ यहाँबाट। जस्तै नेपाल जीवनस्तर सर्वेक्षण, जसले गरिबीका आँकडाहरू दिन्छ र व्यक्तिको जीवनस्तरमा भएको परिवर्तनका आँकडाहरू दिन्छ, त्यसमा पनि हाम्रो कार्यालय प्रत्यक्ष संलग्न हुन्छ। हाम्रो केही म्यान पावरहरू चाहिँ त्यसमा पनि पठाउँछौँ हामी। र यो जिल्लाभित्र स्याम्पल परेको अवस्थामा त्यो स्याम्पल परेको स्थानमा गएर सुपरिवेक्षण गर्ने, त्यहाँ तथ्याङ्क सङ्कलन गर्ने कामहरूमा हाम्रा कर्मचारीहरू प्रत्यक्ष संलग्न हुन्छन्। त्यस्तै अर्को जीवन नेपाल जीवन स्तर सर्वेक्षण भन्ने छ, जो आगामी वर्ष हामी गर्दैछौँ, कि नेपाल श्रम शक्ति सर्वेक्षण, नेपाल लेबर फोर्स सर्वे अर्को वर्ष हामी गर्दैछौँ। त्यो सर्वेक्षणमा पनि हाम्रो कार्यालय चाहिँ प्रत्यक्ष संलग्न हुन्छ र त्यो सर्वेक्षणले खास गरी बेरोजगारी र रोजगारीका दरहरू निकाल्ने कामहरू गर्छ, त्यसमा पनि हाम्रो कार्यालय प्रत्यक्ष संलग्न छ। र त्यसबाहेक नेपाल सरकारले समय समयमा आवश्यकता देखेर चाहिँ डिजाइन गरेका सर्वेक्षणहरू हुन्छन्, जस्तो लागु पदार्थ सेवन सम्बन्धी सर्वेक्षण होला, त्यसै अपराधसँग सम्बन्धित सर्वेक्षणहरू होला, वातावरण प्रदूषण सम्बन्धित सर्वेक्षणहरू, क्लाइमेट चेन्ज सम्बन्धित सर्वेक्षणहरू, त्यस्ता एडक सर्वेक्षणहरूमा पनि हाम्रो कार्यालय चाहिँ प्रत्यक्ष संलग्न भइरहन्छ। यी चाहिँ भयो हाम्रो गणना सर्वेक्षणमा हामी इङ्गेज हुने कुराहरू, हामीले गर्ने रेगुलर चाहिँ कामहरू र तथ्याङ्क सङ्कलनकै क्रममा चाहिँ हामीहरूले अर्को पनि सालबसाली रूपमा रेगुलर रूपमा गरिरहनु पर्ने कामहरू छन् हामीसँग। त्यस्ता कामहरू भनेको चाहिँ खास गरी आर्थिक वृद्धि दर कति हुने त आगामी वर्ष यो वर्ष कति भयो आदि कुराहरू मोनिटरिङ गर्नेको लागि चाहिने हामी राष्ट्रिय लेखा भन्छौँ त्यसलाई नेसनल एकाउन्ट्स, त्यो नेसनल एकाउन्ट्सको लागि चाहिँ चाहिने तथ्याङ्क हामी फिल्ड लेभलबाट सङ्कलन गरेर पठाउँछौँ केन्द्रमा, सबै फिल्ड अफिसरहरूले यहाँ सङ्कलन गरेर खास गरी त्यो चाहिँ हामी माध्यमिक तथ्याङ्क अथवा द्वितीयक तथ्याङ्क भन्छौँ, अरू निकायहरूबाट लिने तथ्याङ्क, अरू निकायहरूबाट उत्पादन गर्ने निकायहरूबाट लिएर हामी केन्द्रमा कम्पाइलेसन गरेर पठाउँछौँ। त्यसकै आधारमा चाहिँ देशको आगामी वर्ष आर्थिक वृद्धि दर कति हुने, देशको अहिले अर्थतन्त्र कति भोल्युमको छ, कति मात्राको छ भनेर चाहिँ निर्गल गर्ने कामहरू हुन्छ। वास्तवमा त्यो पाटो भनेको हाम्रो तथ्याङ्क कार्यालयको काम हो कि होइन भन्नेमा धेरैले चाहिँ कन्फ्युज छ, त्यो चाहिँ अहिले हिडन पार्ट नै भन्छ, हामी लुकेको पाटो छ। त्यति महत्त्वपूर्ण डेटाहरू प्रत्येक वर्ष आउँछ, जस्तो अर्थमन्त्रीजीले हिजो अस्ति मात्रै पनि आर्थिक सर्वेक्षणमा व्यक्त गर्नुभयो ती कुराहरू। त्यसको बेस्ट डेटा भनेको नेसनल एकाउन्ट्स डेटा हो, त्यो तयारी गर्ने काम चाहिँ प्रत्येक वर्ष हाम्रो कर्मचारीहरू इङ्गेज भएको हुन्छ। त्यति केही सूचकाङ्कहरू पनि हुन्छन्, सूचकाङ्कहरूले चाहिँ मूल्यमा भएको परिवर्तनहरू अथवा उत्पादनमा भएको परिवर्तनहरू हेर्ने हो, विगत तिन महिना पहिले र अहिलेको अवस्था के छ मूल्यमा, कुनै वस्तुको मूल्यमा भनेर हेर्नु पऱ्यो भने मूल्यमा भएको परिवर्तन पनि हामीले तथ्याङ्क सङ्कलन गर्छौँ। त्यस्तै कृषि वस्तुहरूको उपजमाको मूल्यमा पनि केही परिवर्तन आएको छ भने त्यो पनि हामी हेर्छौँ। त्यस्तै औद्योगिक वस्तुहरू, औद्योगिक उत्पादनहरूको पनि हुन्छ, तिनीहरूको मूल्यमा पनि केही परिवर्तन आएको छ भने त्यसको पनि आँकडाहरू हेर्छौँ। त्यस्तै निर्माण सामग्रीहरू, बजारमा पाइने निर्माण सामग्रीहरूको पनि सामूहिक रूपमा ती तिन महिनामा हुने त्यो मूल्यको परिवर्तनलाई पनि हामी मापन गरेर निकाल्ने एउटा सूचकाङ्कलाई आधार तथ्याङ्कहरू पठाउँछौँ, यहाँबाट सङ्कलन गरेर पठाउँछौँ। यसरी धेरै पब्लिकले थाहा नपाएको झन्नै लुकेर रहेको अवस्थाका चाहिँ केही त्यस्ता कामहरू हामीसँग छन्। प्रत्यक्ष त त्यो जनताले महसुस गर्दैन, तर त्यसको आउटपुट आएपछि मात्रै चाहिँ यो कहाँबाट आयो भनेर चाहिँ खोजी हुने अवस्था हुन्छ होइन, त्यो चाहिँ केन्द्रले नै मात्रै तयार गर्ने हुनाले गर्दा, तर त्यसको बेस्ट इन्डिकेटर पठाउने काम भने चाहिँ हामी यहीँबाट गरेका हुन्छौँ, त्यसैले कन्टिन्यूमा गरिरहन्छ।
जस्तो अहिले भन्नु नि सरले मूल्य निर्धारणका कुराहरू भन्नुभयो, बढी मूल्य गरेर बेचिरहेको खाद्य वस्तुहरू पनि भेटिएको, त्यस्तो किसिममा काम त तपाईँको,
त्यस्तो चाहिँ हामी त्यो मोनिटरिङ गर्दैनौँ। वास्तवमा हामी सोध्न जाने मूल्य निर्धारणको कुराहरू हुँदैन, हामी गएको अवस्थामा त्यसको मूल्य कति छ त्यो कुरा हामी सोध्छौँ, उत्तरदाताले हामीलाई जति मूल्य चाहिँ बताएको हुन्छ त्यही मूल्य मात्रै हामीले पठाउँछौँ, र फरक के रहेछ भनेर चाहिँ हामी कम्पाइलेसन गरेर हेर्छौँ, विगतभन्दा बढ्यो अथवा घट्यो, मूल्य वृद्धि कुन दरमा भइरहेको छ भनेर चाहिँ हामी त्यसरी हेर्न सक्छौँ, त्यो निश्चित वस्तुहरूको मात्रै। तर समग्र मूल्य स्थितिमा भएको परिवर्तन चाहिँ नेपाल राष्ट्र ब्याङ्कले हेर्छ, हामी हेर्दैनौँ, एउटा केही सीमित वस्तुहरूका मात्रै हामीले हेरेर त्यो सहयोगी डेटाको रूपमा चाहिँ हामीले त्यसमा पठाएको हुन्छौँ।
अनि सरहरूको जस्तो यो अब तथ्याङ्क कार्यले स्थानीय निकायको तर्फबाट यसलाई हेर्न मिल्छ कि या सरकारी फुल गभर्मेन्ट हिसाबले चाहिँ यो नेपाल सरकारले लेख्नुहुन्छ तपाईँले चाहिँ बोर्डमा चाहिँ लेखेर
गर्नु? वास्तवमा तथ्याङ्क कार्यालय भनेको अरू देशहरूको एक्सपिरियन्स हेर्दाखेरि एउटा स्वायत्त निकायको रूपमा रहेको हुन्छ, तथ्याङ्क विभाग नै एकदमै स्वायत्त निकायको रूपमा रहेको हुन्छ, त्यो कसैको अन्तर्गतमा रहनु हुँदैन भन्ने मान्यता छ अरू देशमा, तर हामी चाहिँ राष्ट्रिय योजना आयोगको अन्तर्गतमा छौँ, उसमा नेपाल सरकार निर्णय हामी त्यसरी बसेका छौँ। र अब यो स्थानीय स्तरमा आउँदा पनि स्थानीय निकायको अन्तर्गतमा बस्नुहुन्छ कि हुँदैन भन्ने कुरा भोलिको एउटा छलफलको विषय हुनसक्ला, बहसको विषय हुनसक्ला, तर अन्तर्राष्ट्रिय मान्यतामा हेर्दाखेरि आधिकारिक तथ्याङ्क जुन तथ्याङ्कलाई कसैले पनि च्यालेन्ज गर्न सक्दैन, त्यस्तो तथ्याङ्क उत्पादन गर्ने निकाय चाहिँ स्वायत्त हुनुपर्छ, कसैको अन्डरमा रहनुहुन्न र कसैबाट प्रभावित पनि हुनुहुन्न भन्ने चाहिँ एउटा मान्यता छ। तैपनि स्थानीय निकायको अन्तर्गतमा हाम्रो कार्यालय चाहिँ गएर मर्ज हुने भन्ने चाहिँ त्यस्तो चाहिँ छैन, अहिलेको अवस्था चाहिँ तथ्याङ्क विभागको अन्तर्गत नै रहेर हामीहरू काम गरिरहेको अवस्था छ, र केही स्थानीय निकायकै कर्मचारीहरू चाहिँ तथ्याङ्क सेवाकै कर्मचारी त्यहाँ रहेर काम गर्न सक्छन्। तैपनि तथ्याङ्क कार्यालय भनेर अहिलेको चाहिँ हाम्रो तथ्याङ्क विभाग अन्तर्गत नै रहेको छ, र यसलाई चाहिँ तथ्याङ्क विभागलाई नै एउटा स्वायत्त निकायको रूपमा लानुपर्छ भनेर चाहिँ अहिले केन्द्रमा त्यो प्रयास पनि भइरहेको अवस्था छ।
भोलि अब यो देश संहितामा जाने कुरा छ, अब होइन संहितामा गर्ने प्रदेशका हिसाबले काम हुन्छ होला, त्यसमा तथ्याङ्क कार्यालय के अवस्थामा पर्छ अथवा तथ्याङ्क कार्यालय कति सजिलो अप्ठ्यारो हुने सम्भावना देख्नुहुन्छ?
पुनर्संस्थानभन्दा पछाडि हाम्रो तथ्याङ्क कार्यालय कहाँ हुने भन्ने त अहिलेसम्म स्पष्ट भइसकेको छैन, प्रदेश अन्तर्गत रहने कि केन्द्र अन्तर्गत नै रहने भन्ने चाहिँ स्पष्ट भइसकेको अवस्था चाहिँ छैन, र स्थानीय निकायमा चाहिँ सम्भवतः यो कार्यालय नै सिफ्ट भएर जाने अवस्था पनि छैन, त्यो भएको हुनाले यसको चाहिँ सम्भवतः सेवाको क्षेत्र चाहिँ प्रदेशसम्म मात्रै आएर रहन्छ होला जस्तो चाहिँ लाग्छ हामीहरूलाई अहिलेसम्म। त्यस्तै मोडालिटीमा पनि एउटा कुरा चाहिँ भइरहेकै छ केन्द्रमा जाँदाखेरि।
अरू कार्यालयहरूसँग तपाईँहरूको सम्बन्ध कस्तो हुन्छ खास गरी?
एकदमै बढी समय चाहिँ काम गर्नुपर्छ वास्तवमा। हामीले तथ्याङ्क लिने कुरामा पनि र तथ्याङ्कीय सेवा दिने कुरामा पनि हामी आपसमा समन्वय गरेर चाहिँ काम गरिरहेका हुन्छौँ। हामी वास्तवमा एक्लै त अगाडि बढ्न सक्ने कुरै हुँदैन। धेरै हामीले सेकेन्डरी डेटाहरू चाहिँ अरू निकायहरू उत्पादन भएको ल्याउँछौँ, जस्तो स्वास्थ्य तथ्याङ्क भयो, कृषिसँग सम्बन्धित तथ्याङ्कहरू भयो, शिक्षाको तथ्याङ्कहरू भयो। हामीलाई चाहिने ती तथ्याङ्कहरू कम्पाइलेसन गर्नको लागि हामी ती निकायहरूमा भर पर्नै पर्छ, उनीहरूसँग कोअर्डिनेसन गर्नै पर्छ। त्यस्तै जिल्ला प्रशासनबाट पनि केही तथ्याङ्कहरू हामीलाई प्राप्त हुन्छन्। त्यस्तै वातावरणसँग सम्बन्धित तथ्याङ्कहरू चाहिँ नगरपालिकाहरूबाट पनि प्राप्त हुन्छन्, केही स्थानीय निकायबाट अरू तथ्याङ्कहरू प्राप्त हुन्छन्। त्यो भन्दा सबै निकायसँग हामीले चाहिँ कोअर्डिनेसन गर्नुपर्छ। इभन हामी घर परिवारसँग पनि चाहिँ समन्वयमा रहनुपर्ने हुन्छ। परिवारले हामीलाई उत्तर दिएन भनेदेखि त वास्तवमा हामी तथ्याङ्क जेनेरेट गर्नै सक्दैनौँ होइन। उहाँहरूसँग पनि हामी पर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ अल्टिमेट वास्तवमा रेस्पोन्डेन्ट भनेकै चाहिँ सबभन्दा तल्लो तहसम्मका रेस्पोन्डेन्ट अथवा उत्तरदाता भनेको चाहिँ घर परिवार नै हुन् हामीसँग। त्यस्तै घर परिवार जस्तै प्रतिष्ठानहरू पनि हुनसक्छन्, उद्योग प्रतिष्ठानहरू भए होइन, व्यापारिक प्रतिष्ठानहरू भए, तिनीहरू पनि हुनसक्छन्। गर्दा हामी सबै निकायसँग कोअर्डिनेसन गरेर सेवा लिन्छौँ, तथ्याङ्क लिने काम गर्छौँ। र त्यस्तै दिने काममा पनि हाम्रो चाहिँ एकदम प्रत्यक्ष संलग्न चाहिँ संलग्नता हुन्छ सेवा दिने काममा। जस्तै एकदम उदाहरण काफी छ, यस वर्ष नै हाम्रो यहीँबाट हाम्रो तथ्याङ्क अधिक सर चाहिँ इङ्गेज भएर एउटा स्थानीय निकाय पुनर्संरचना सम्बन्धित जुन जिल्लामा गठन भएको त्यो समितिमा रहेर उहाँ सरले चाहिँ काम गर्नुभएको थियो। र यो अहिले बनेका जुन हाम्रो चाहिँ 9 स्थानीय निकायहरू छन् त्यो बनाउने काममा चाहिँ उहाँ सर चाहिँ प्रत्यक्ष रूपमा संलग्न भएर काम गर्नुभयो। त्यसमा प्रत्येक निकायहरूको जनसङ्ख्या झनै समानुपातिक रूपमा पर्ने गरी, क्षेत्रफल त्यसै गरी मिलाउने गरी होइन, त्यो सम्पूर्ण कामहरू गर्दाखेरि उहाँको टेक्निकल एक्सपर्टिज चाहिँ उहाँ सरहरूले चाहिँ त्यहाँ दिनुभएको थियो। र त्यस्तो टेक्निकल सपोर्ट चाहिएको अवस्थामा चाहिँ अरू निकायले हामीसँग कोअर्डिनेसन चाहिँ गरिरहेको अवस्था छ। अरू तथ्याङ्क कार्यालयको पनि भन्नुपर्दा योभन्दा बाहेक पनि महत्त्वपूर्ण काम हामीले गत वर्ष एउटा ठुलो काम गरेका छौँ। वास्तवमा भूकम्प पीडित व्यक्तिहरू चाहिँ को पीडित हो वा को होइन भनेर त्यो बेनिफिसियरी आइडेन्टिफाई गर्नको लागि चाहिँ एउटा सर्वेक्षण गरेका थियो नेपाल सरकारले। त्यसमा सम्पूर्ण काम केन्द्रीय तथ्याङ्क विभाग र त्यो अन्तर्गत तथ्याङ्क कार्यालयहरू गरेका थिए। त्यो हामीले एकदम ठुलो जस लिने चाहिँ काम पनि थियो। वास्तवमा हाम्रो यो कार्यालय चाहिँ त्यसमा इङ्गेज हुन पाएन, किनकि हामी सुदूरपश्चिमका थियौँ। त्यो मध्य क्षेत्रका धेरै हाम्रो कार्यालयहरू त्यो काममा पनि इङ्गेज भएको अवस्था थियो। त्यो हाम्रो एउटा गुडविल नै बढाउने खालको काम पनि हो हामी भन्छ।
अब मलाई यो कुरा बताइदिनु सर कि खास गरी तपाईँहरूको एउटा जुन तपाईँहरूलाई चाहिने जनशक्ति त्यो किसिमको पूर्ण छ छैन अहिले तपाईँहरूले गरिरहेको काममा?
एकदम राम्रो प्रश्न गर्नुभयो। खास गरी हाम्रो कार्यक्षेत्र धेरै छ, काम पनि हामीसँग धेरै नै छ, तर म्यान पावर हेर्दाखेरि सीमित नै छ। यहाँले भन्नुभएको जस्तो कार्यक्षेत्र अत्यधिक धेरै हुने, काम पनि धेरै हुने, अनि म्यान पावर चाहिँ सीमित हुँदाखेरि हामीलाई काममा चाहिँ निकै कठिन पनि भइरहेको अवस्था छ। र अहिले भएको टेक्निकल चाहिँ जुन टेक्नोलोजीमा भएको परिवर्तन कुराहरू छ त्यसमा पनि हाम्रा सबै कर्मचारीहरू त्यो सबैलाई एडप्ट गर्न सक्ने अवस्थाको पनि हुनुहुन्न। त्यो हुँदा नयाँ टेक्नोलोजी एप्लाई गर्नुपर्दाखेरि पनि हामीलाई समस्या भइरहेको छ। जस्तै हामी तथ्याङ्क सङ्कलन गर्नको लागि अहिले ट्याब्लेटहरू युज गरेर गर्छौँ हामी धेरै जस्तो, यो पेपर बेस्ड भन्दा पनि अहिले चाहिँ कम्प्युटर बेस्डमा हामी गएको अवस्था छ। त्यो गर्दा एडप्ट गर्न सक्ने कर्मचारी हुँदाखेरि पनि हामीलाई अलिकति गाह्रो चाहिँ भइरहेको अवस्था छ। तर यो सामान्य सालबसाली काम गर्नलाई चाहिँ वास्तवमा म्यान पावर नपुग्ने अवस्था पनि होइन, पर्याप्त जस्तै देखिन्छ। तैपनि मैले अघि भने जस्तो तथा किसिमका सर्वेक्षणहरू अथवा गणनाहरू भएको टाइममा चाहिँ हाम्रो धेरै म्यान पावर चाहिन्छ, अत्यधिकै आवश्यक पर्छ। जस्तो जनगणनामा हामीले केन्द्र लेभलले नै 42,000 कर्मचारीहरू परिचालन गर्नु पऱ्यो गणकको पर्यवेक्षक गर्दाखेरि। त्यत्रो मासको कर्मचारीहरू चाहिँ हाम्रो कार्यालयमा नभएको कारणले गर्दा हामी त्यतिखेर करारमा नियुक्ति गरेर अथवा शिक्षकहरू चाहिँ परिचालन गरेर वा अन्य निकाय कर्मचारीहरूलाई काजमा ल्याएर चाहिँ सर्वेक्षण अथवा गणनाहरू सञ्चालन गर्छौँ।
एउटा प्रश्न म अब लास्टमा के सोध्यो भने सरलाई, जुन यो तपाईँहरूले तथ्याङ्क सङ्कलन गर्नुहुन्छ त्यो गरिसके पछाडिको बेनिफिट अथवा यसको रिजल्ट के हो त जनताले पाउने?
तथ्याङ्क सङ्कलन गरिसके पछाडि आउने नतिजाबाट जनताले प्रत्यक्ष त वास्तवमा यही हो भनेर ठ्याक्कै महसुस गर्दा पाउने अवस्था हुन्न। एउटा चाहिँ प्रत्यक्ष महसुस गर्यो भने सूचना उनीहरूले मागेको बेलामा पायो भने सूचनाको हकको पर्याप्त भयो, त्यसमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ। र यसको अप्रत्यक्ष असर भने एकदमै धेरै छ, यहाँले गर्नुभएको क्वेसन अत्यन्तै महत्त्वपूर्ण हो। अप्रत्यक्ष असर भन्नाले त्यो तथ्याङ्कै प्रयोग गरेर वास्तवमा योजनाहरू निर्माण हुन्छ, नीतिहरू निर्माण हुन्छ, त्यस्तै गरी त्यसको चाहिँ मोनिटरिङ अनुगमन र मूल्याङ्कनको कामहरू पनि यही तथ्याङ्कै प्रयोग गरेर गरिने हुनाले गर्दा त्यसको अप्रत्यक्ष असर चाहिँ उहाँहरूले महसुस गर्नुहुन्छ। उदाहरणको लागि यो वर्ष कति व्यक्तिहरूलाई वृद्ध भत्ता दिनु पऱ्यो भन्ने कुरा चाहिँ हामीले तथ्याङ्क उपलब्ध गराएपछि मात्र त्यति व्यक्तिको लागि यति रकमको दरले यति पठाउनुपर्छ भनेर अर्थ मन्त्रालयले बजेट बनाउँछ। त्यो एउटा सामान्य उदाहरणको रूपमा लिने भने इभन तथ्याङ्कको महत्त्वलाई हामीले हेर्दै जाने हो भने यसको कहाँ काम लाग्छ त भन्ने कुरा हेर्ने हो भनेदेखि त एउटा परिवारमा एउटा महिलाले आफ्नो परिवारभित्र कतिजना व्यक्तिहरू छन्, कतिजनालाई भात पकाउने भन्ने होइन खाना पकाउने भनेर चाहिँ उहाँलाई जान्नको लागि त तथ्याङ्क चाहिन्छ भनेदेखि देशलाई चाहिँ अब कति व्यक्तिको लागि के प्लानिङ गर्ने, के कुराहरू चाहिँ दिने, कस्तो नीति लिने, त्यसको अनुगमन र मूल्याङ्कन कसरी गर्ने भन्ने कुरामा पनि यो तथ्याङ्क त प्रत्यक्ष जोडिएको नै हुन्छ। जनताले सिधै रूपमा महसुस नगरे तापनि अप्रत्यक्ष त हामीले त्यसलाई सहयोग गरेकै हुन्छौँ। हामी वास्तवमा हेल्पिङ ह्यान्डै हौँ गभर्मेन्टको चाहिँ यो योजना त्यसै गरी नीति निर्माण अनुगमन मूल्याङ्कन आदि प्रणालीको चाहिँ हेल्पिङ ह्यान्ड नै हो।
जनताले बुझ्नै पर्ने कुरा अथवा तथ्याङ्क कार्यालयले आफ्नो तर्फबाट भन्नै मन लागेको कुराहरू के कुरा चाहिँ राख्न चाहनुहुन्छ?
खास गरी तथ्याङ्क कार्यालयलाई जनताले बुझ्ने खास एउटै मात्र चाहिँ के छ भने यो जनगणना गर्ने अफिस हो भनेर चाहिँ बुझ्दै आएको अवस्था थियो होइन। त्यो मात्र होइन, त्योभन्दा धेरै कामहरू हामीले गर्छौँ भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ अब त्यो बिस्तारै बुझ्दै पनि जानुहुन्छ होला र यहाँको मिडिया मार्फत पनि त्यो चाहिँ अवश्य पनि अगाडि जाने नै छ। र हामी जनगणना गर्ने मात्र अफिस होइनौँ र हामीसँग धेरै किसिमका सामाजिक आर्थिक क्रियाकलापको चाहिँ तथ्याङ्कहरू सङ्कलन गर्ने चाहिँ आधिकारिकता छ, आधिकारिक निकाय नै हौँ हामी। त्यो अफिसियल स्ट्याटिस्टिक्स निकाल्ने चाहिँ हामी निकाय भएको कारणले गर्दा यावत नेपाल सरकारलाई आवश्यक परेका यावत विषयका तथ्याङ्कहरू निकाल्न अनुरोध भयो भने हामी उत्पादन गर्न सक्छौँ, गणना पनि सञ्चालन गर्न सक्छौँ। त्यो भयो र अनि मैले चाहिँ सर्वसाधारणलाई चाहिँ के एउटा अनुरोध गर्न चाहन्छु भनेदेखि सम्पूर्ण आम जनतालाई तथ्याङ्क कार्यालय एउटा नेपाल सरकारको आधिकारिक निकाय भएको हुनाले यसबाट खटी आउने सम्पूर्ण हाम्रो जुन कर्मचारीहरू हुनुहुन्छ तथ्याङ्क सङ्कलनको लागि आउने कर्मचारीहरू उहाँहरूलाई चाहिँ बिना हिचकिचावट उहाँहरूले आफ्नो सही सत्य विवरण चाहिँ उपलब्ध गराइदिनु भयो भनेदेखि हामीले तथ्याङ्क अझ सही भरपर्दो तथ्याङ्क चाहिँ निकाल्न सक्छौँ। र यो तथ्याङ्क 2015 चाहिँ उहाँहरूले जुन विवरणहरू दिनुभएको छ त्यो विवरणहरू वास्तवमा हामी कुनै पनि व्यक्तिलाई अर्कोलाई ह्यान्डओभर गर्दैनौँ, इभन अदालतसम्म हामीसँग माग्न पाउँदैन। त्यो चाहिँ व्यक्तिगत विवरण एकदम अत्यन्त गोप्य रहन्छ। त्यो भएको कारणले गर्दा उहाँहरूले सही सत्य विवरणहरू चाहिँ हाम्रा गणकहरूलाई उपलब्ध गराइदिनु भयो भने हाम्रो वास्तवमा तथ्याङ्क गुणस्तर अभिवृद्धिमा चाहिँ एकदमै सहयोग पुग्छ भनेर भन्ने ठानेर मैले उहाँहरूलाई चाहिँ पुनः के अनुरोध गर्न चाहन्छु भनेदेखि हाम्रो जो गणकहरू आउनुहुन्छ तथ्याङ्क कार्यालयको चाहिँ परिचय पत्र लिएर तथ्याङ्क कार्यालयकै चाहिँ प्रश्नावलीहरू बोकेर ती कर्मचारीहरूलाई बिना हिचकिचावत उहाँहरूले सही सत्य विवरण कुनै पनि विवरण नढाँटिकन दिनुहुनलाई चाहिँ म एकदम उहाँहरूलाई साधारण अनुरोध गर्न चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। अर्को दिन फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डङ्गोरासँगै म सुरेन्द्र पालपाली पनि विदा माग्छु। नमस्कार।